हामीले अघि मत्तीको सुसमाचारको 24 अध्यायमा चाहिँ प्रभु येशूको आगमन हुन अगाडिको त्यो अन्तिम दिनहरू कस्ता हुनेछन्, त्यसको चिन्हहरू के हुन् भन्ने कुरा चाहिँ अध्ययन गर्दैथ्यौँ। अब हामी चाहिँ यो महासङ्कष्टको अन्तिम घडीमा हुने कुरा हामीले पढ्न लागेछौँ, जुन चाहिँ हामी 29-31 पदहरू पढ्नेछौँ। मत्ती 24 29-31 यो महासङ्कष्टको समय अन्त गरिन्छ। कसरी अन्त गरिन्छ भने प्रभु येशूको दोस्रो आगमनले यसलाई टुङ्ग्याइदिन्छ। मत्ती 24:29 पदमा म पढ्न थाल्नेछु। अब ती दिनहरूको सङ्कष्ट पछि तुरुन्तै सूर्य अन्धार हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिने छैन, अनि ताराहरू आकाशबाट खस्नेछन् र आकाशका शक्तिहरू हल्लाइनेछन्, अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ। तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमा सहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्, अनि उनले आफ्ना दूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछन् र तिनीहरूले चारै दिशाबाट आकाशको एक छेउदेखि अर्को छेउसम्म उनका चुनिएकाहरूलाई जम्मा गर्नेछन्। त्यसैले महासङ्कष्टको दिनहरूको तुरुन्तै पछि भनेर भनेको छ। के हुनेछ? प्रभु येशू ख्रीष्ट आउनुहुनेछ। त्यसैले यो 3.5 वर्षको महासङ्कष्टको दिनहरूको तुरुन्तै पछि, त्यो तुरुन्तै भन्ने शब्दलाई चाहिँ ख्याल राख्नुहोस् है, यसको तुरुन्तै पछि प्रभु येशूको दोस्रो आगमन हुनेछ। राजाहरूको राजा चाहिँ पृथ्वीमा फर्केर आउनुहुनेछ आफ्नो राज्य स्थापना गर्नलाई। त्यसैले विचार गर्नुहोस् त, संसारको सबैभन्दा खराब सङ्कष्टपूर्ण नराम्रो समय भनेको चाहिँ यही 3.5 वर्ष थियो, अनि संसारको सबैभन्दा नराम्रो खराब समयपछि चाहिँ संसारको सबभन्दा राम्रो समय आउँछ, जुन चाहिँ ख्रीष्टको 1000 वर्षको राज्य। त्यसैले हो, एकदम सङ्कष्टपूर्ण अनि असमय आउँदैछन्, तर हामी यो पनि भन्छौँ प्रभुको वचन अनुसार सबभन्दा राम्रो समय पनि आउँदैछ, जुन चाहिँ त्योभन्दा पछि हुनेछ। त्यसैले दिनहरू, आउने दिनहरू जति सुकै खराब सङ्कटपूर्ण अँध्यारो किन नहोस्, हामी विश्वासीहरूले के प्रार्थना गर्न सक्छौँ? तपाईँको राज्य आओस्, किनभने सबभन्दा राम्रो समय आउँदैछ। त्यसैले अब हामी हेर्नेछौँ यो महासङ्कष्टको समयको लम्बाइको बारेमा, जुन 3.5 वर्ष भनेर थाहा भइसक्नु भयो। अनि यसबाट हामी के बुझ्छौँ भने सबभन्दा संसारको सङ्कटपूर्ण खराब समय चाहिँ को बारेमा चाहिँ एउटा राम्रो कुरा चाहिँ छ। त्यो एउटा राम्रो कुरा के भने, त्यो समय चाहिँ एकदम छोटो हुनेछ। दानियल 9:27 अघि हेरेका थियौँ, पल्टाउनु पर्दैन, हामीले सिक्यौँ कि प्रभु येशू ख्रीष्ट आउनुभन्दा अगाडिको त्यो 7 वर्ष अगाडिको एउटा अवधि छ, जसको सुरुवात चाहिँ एउटा करार सदर भएपछि हुन्छ। त्योभन्दा अगाडि ठ्याक्कै कति अगाडि हो हामीलाई बताएको छैन, मण्डली उठाइनेछ, त्यसपछि सायद निकै चाँडै होला है, चाहिँ शैतानको आफ्नो कदमहरू चाल्न थाल्नेछन् इजरायललाई ध्वस्त गर्नलाई। एउटा शासकलाई प्रयोग गरेर उनीहरूसँग एउटा करार सदर गर्नेछ, जसको बीचमा भनेपछि ठ्याक्कै 3 वर्ष 3.5 वर्षपछि अनि यहाँ ख्रिस्ट विरोधीको एउटा चित्र बन्न भयो, त्यति राम्रो त बनाउन सक्दिनँ होला है। त्यसैले खै मान्छे बनाउन आउने, त्यसैले ठ्याक्कै यहाँ चाहिँ जेस ख्रिस्ट विरोधी पापको पुरुष प्रकट हुनेछ, के अरे माफ गर्नुहोस्, यहाँ नै उसले करार सदर गर्नेछ, तर यहाँ आएर चाहिँ उसको मूर्ति है ख्रिस्ट विरोधी यहाँ आउँछ, तर उसको मूर्ति चाहिँ अब मन्दिरमा स्थापना हुनेछ। ऊ त आफू नै परमेश्वर हुँ भनेर चाहिँ त्यहाँ बस्नेछ। त्यसैले 3.5 वर्षको अवधि हो है त्यो महासङ्कष्टको समय चाहिँ, अनि यो समय चाहिँ एकदमै गाह्रो समय हुनेछ भनेर चाहिँ विशेष गरी प्रकाशको पुस्तकको अध्यायमा बताएको छ है। प्रकाश पुस्तकको विषय नै यो समयको एकदमै हुने सङ्कष्टहरूको बारेमा छ है। तै पनि खुसीको कुरा के छ भने जति सुकै गाह्रो भए पनि यो चाहिँ एकदम छोटो हुनेछ, छोटो। अनि यसो विचार गर्नु न, यस किन महत्त्वपूर्ण छ त्यो होइन? तपाईँहरू कतिजना क्याम्पस पढ्दै हुनुहुन्छ, कलेज पढ्दै हुनुहुन्छ, स्कुल पढ्दै हुनुहुन्छ होइन? अनि यो डिप्लोमा पढ्नलाई कति वर्ष लाग्छ? 3 वर्ष कि 4 वर्ष? 3 वर्ष है। त्यसैले लगभग त्यतिकै समय रहेछ यो महासङ्कष्ट है, छिट्टै जान्छ। अनि दोस्रो महाविश्व युद्धको कुरा गर्ने हो भने त्यो पनि भयानक युद्ध थियो संसारमा, वीर गोर्खालीहरू पनि गएका थिए। अनि तर 5 वर्ष मात्र लामो थियो, 5 वर्ष मात्र लामो अझ लामो भइदियो, कति मान्छे मर्थ्यो। कहिले तपाईँ आफ्नो दाँत होइन उखेल्न अथवा दाँतमा केही उपचार गर्नलाई डक्टर कहाँ जानुभएको छ? तपाईँलाई बस्न लगाउँछ नि, आ गरेर भन्छ होइन, दुख्ने भयो होइन। तैपनि तपाईँ अब किटेर भए पनि सहेर भए पनि बस्नुहुन्छ, किन तपाईँलाई थाहा छ? खुब खुब लियो भने 1 घन्टा 2 घन्टा भन्दा त बढी त हुँदैन होला नि। यदि डक्टरले चाहिँ तपाईँ आफ्नो दाँतको समस्या देखेर ओहो यो त 3 दिनसम्म यसलाई एकदमै मिसिन चलाउनु पर्छ भन्यो भने तपाईँले त भन्छ पर्दैन, बरु 3 दिन त म सक्दिनँ होइन, 1 घन्टासम्म त सक्न सकिँदैन। त्यसैले यो सङ्कष्ट काल महासङ्कष्ट समय चाहिँ छोटो छ है। त्यसैले हाम्रो व्यक्तिगत जीवनमा पनि सङ्कष्टहरू आउँछ, तिमीहरूलाई संसारमा सङ्कष्ट हुनेछ भन्नुभएको छ है। अनि विभिन्न परीक्षा समस्याहरू आउँछ, तर एउटा उत्साह लिने एउटा हौसला लिने कुरा जहिले पनि के छ भने अन्त त हुन्छ नि, अन्त हुन्छ नि, सदा सर्वदा त हुँदैन नि सङ्कष्ट मेरो है, यसको अन्त हुन्छ। त्यसैले हाम्रो परमेश्वर एकदम असल हुनुहुन्छ, उहाँले चाहिँ सङ्कष्ट चाहिँ लामो बनाउनुहुन्न, हामीले बड्ड लामो बनाइदिनु, उहाँले चाहिँ छोटो बनाइदिनु भएको छ है, 3.5 वर्ष। अनि त्यसैले नै हो यहाँ मत्तीको 24 जुन कुरा लेखेको छ त्यसको अर्थ यहाँ बुझ्न सजिलो हुन्छ। 22 अनि ती दिन नघटाइएका भए, अर्थात् 3.5 वर्ष मात्र नभएको भए कुनै प्राणी बाँच्ने थिएन। कस्तो समय होला त्यो, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछ, ती दिन घटाइनेछ। त्यसैले एकचोटि प्रकाशमा लेखेको छ, चुनिएकाहरूको निम्ति हो, प्रकाश 12:12 एकचोटि हेर्नुहोस् त, त्यो बेलाका विश्वासीहरूको कारणले गर्दा प्रेमिलो परमेश्वरले आफ्नो जनहरूको कारणले 3.5 वर्ष भन्दा लामो जन्म दिनुहुन्न। प्रकाश 12:12 पढ्छौँ, यसकारण हे स्वर्गहरू र तिनमा बास गर्नेहरू रमाओ, स्वर्गमा चाहिँ रमाओ तर पृथ्वीमा नि, पृथ्वी र समुद्रका बासिन्दाहरूलाई चाहिँ हाय रोग अब पृथ्वी, किन? किनकि शैतान रिसले आगो भएर तल तिमीहरूका आएको छ। यसबाट बुझ्छौँ शैतान अहिले पनि स्वर्ग गइरहन सक्छ, गइरहन्छ, अयुबलाई जस्तो दोष लाउन गइरहन्छ, तर एक दिन आउँछ ठ्याक्कै यो 7 वर्षको बिचमा ऊ चाहिँ अब स्वर्गमा तिमीलाई चाहिँ ठाउँ छैन, अथवा तिमी चाहिँ अब चाहिँ आउनु पाउँदैन भनेर उसलाई ठ्याकिदिनुहुन्छ। अहिलेसम्म चाहिँ आवाजग गरिरहेछ तर ठ्याक्कै यहाँ चाहिँ ऊ तल फ्याँकिन्छ, तल तिमीहरूको आएको छ हे पृथ्वी, त्यसैले तिमीहरूलाई हाय, किनकि त्यससँग समय छोटो छ भने त्यसलाई थाहा छ, उसलाई पनि थाहा छ उसको समय एकदम छोटो छ। यदि उसले प्रभु येशूको योजना बाइबललाई झुटो तुल्याउने हो, राज्य स्थापना हुन नदिने हो, दोस्रो आगमनलाई रोक्ने हो भने चाहिँ उसले 3.5 वर्षमा खत्तम गर्नुपर्छ इजरायल, अनि त्यो चाहिँ उसले एकदम छिटो छिटो प्रयास गर्नेछ तर उसले खत्तम हुन्छ। समय छोटो चुनिएकाहरूलाई भनेछ है। अनि यसलाई चाहिँ प्रकाश 11:2 चाहिँ 42 भनेर पनि भनेको छ, 42 छोटो समय हो, 42 42 धेरै भएन है, 3.5 वर्ष मात्र। त्यसैले महासङ्कष्ट एकदमै सङ्कष्टको समय हो, तर खुसीको कुरा 3.5 वर्ष मात्र छोटो छ। अब अर्को कुरा, यसको अन्तमा दोस्रो आगमन जुन हुन्छ हाम्रो प्रभु येशूको महिमामा आउनुहुन्छ, त्यो आगमन चाहिँ भयो कि भएन, भयो कि भएन भनेर कोही पनि शङ्कामा हुनु पर्दैन, यो यति स्पष्ट हुन्छ कसैलाई पनि शङ्का हुने, सबैले देख्नेछ भनिन्छ, अनि सबैले देख्ने गरिकन है उहाँले गर्नुहुन्छ यो है, उहाँले जान्नुहुन्छ कसरी गर्नुहुन्छ त्यो चाहिँ सबैले देख्ने गरिकन। हामी विश्वास गर्छौँ कि यो चाहिँ कसैलाई पनि शङ्का हुँदैन, यो चाहिँ मसिहा यही राजा यीशु ख्रीष्टले आउनु भएको हो भनेर अनि लाभ गर्नेछन् अविश्वासीहरू। कस्तो भने बेला बखतमा चाहिँ झुटा ख्रिस्टहरू भन्ने चाहिँ आएका छन् बेला बेलामा, हामी म ख्रिस्ट हुँ भन्दै, अनि हामीलाई त्यस्तो हुनेछ भनेर नै प्रभुले भन्नुभएको अघि पढ्यौँ, झुटा ख्रिस्टहरू आउनेछन् है, जस्तो कि 24 फेरि पढ्न राम्रो हुन्छ 24:5, किनकि धेरैजना म ख्रिस्ट हुँ भन्ने मेरो नाममा आउनेछन्, धेरैलाई धोका दिनेछन्। तर हामीलाई के भनेको छ है, विश्वास नगर भन्नुभएको छ 23 त्यस बेला तिमीहरूलाई कसैले हेर ख्रिस्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर। अहिले त्यस्तै भन्दैछ होइन, ख्रिस्ट चाहिँ कोरियामा अस्ति नै आइसकेको भन्दैछ है, अनि त्योभन्दा अगाडि कतिवटा आयो त्यस्तो त है, यहाँ आयो त्यहाँ आयो भनेर विश्वास नगर। अनि 24 पनि, किनभने झुटा ख्रिस्टहरू र झुटा भविष्यवक्ताहरू खडा हुनेछन् र ठूला ठूला चिन्ह र चमत्कारहरू देखाउनेछन्, यहाँसम्म कि सम्भव भए त तिनीहरूले चुनिएकैहरूलाई पनि बहकाउनेछन्, विश्वासीहरू समेत भ्रममा पर्न सक्छन्। त्यसैले विश्वास नगर भनेर हामीले चेतावनी दिनु पर्यो। तर छ नि, यो त झुटो ख्रिस्ट भयो, तर जब साँचो ख्रिस्ट आउनुहुन्छ त्यो बेलामा कसैलाई पनि शङ्का हुँदैन, आउनुभयो कि आउनु भएन, त्यहाँ विवाद हुँदैन किनभने सारा संसारले थाहा पाउनेछ। उहाँको आगमन चाहिँ गोप्य आगमन हुने छैन, यो सबै झुटा ख्रिस्टहरूले भन्ने, हामी झुटा हामी ख्रिस्ट हौ भनेर जुन झुटाहरू थियो नि गोप्य रूपमा आयो भन्छ, गोप्य रूपमा आयो। अनि तर प्रभु येशूको आगमन गोप्य रूपमा हुँदैन, एकदम महत्वपूर्ण बुझ, किनभने 24:26 लेखेको छ, यसकारण तिमीहरूलाई तिनीहरूले हेर उनी उजाड स्थानमा छन्। कसैले देखेका छैन, हामीले चाहिँ देखेका छौँ, उजाड स्थानमा छन् भनी भने तिमीहरू निस्केर नजाऊ है, हेर उनी भित्री कोठाहरूमा छन्, हामीलाई मात्र थाहा छ भने विश्वास नगर है, किन किनकि उहाँको आगमन चाहिँ एकदमै सबैतिर देखिने आगमन हुनेछ, सबैले देख्ने आगमन है, दृष्टिगोचर सबैमा भनेर एकजनाले लेखेको छ है भजनमा 27, किनभने जसरी बिजुली पूर्वबाट निस्केर पश्चिमसम्म चम्कन्छ, पूर्वतिर बिजुली चम्क्यो भने बिजुली चम्केको त एकदमै स्वाट्टै देखिन्छ एकैछिनमा है, जसरी बिजुली पूर्वबाट निस्केर पश्चिमसम्म चम्किन्छ भनेको सबै ठाउँमा झलासे देखिन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ, भनेको गोप्य हुने छैन, एकदम खुल्लम खुल्ला प्रकट हुनेछ। अनि यो प्रश्न उठ्छ विश्वासीहरू, कसरी एकैचोटि सबै विश्वासीले देख्छन् होइन, अनि एउटा विश्वासीले कल्पना गरेको चाहिँ म बताउँछु, अनि यो विश्वासीले चाहिँ कसरी कल्पना गर्ने, यो पृथ्वी चाहिँ घुमिरहेको छ कि, यो पृथ्वी चाहिँ डल्लो छ, यसो बिस्तारै घुमिरहेको छ, बिस्तारै त नभन्नु चाँडै हो घुमिरहेछ, अनि तर यदि प्रभु चाहिँ बिस्तारै आउनुभयो भने आफ्नो महामहिममा होइन, सबै स्वर्गदूत छ त बिस्तारै, जसरी उहाँ माथि जान पनि बिस्तारै जानुभएको थियो होइन, सट झराउनु भयो होइन, बिस्तारै जानुभयो, त्यस्तै उहाँको आगमन पनि त्यसरी नै हुनेछ भनेछ, बिस्तारै आउँदाखेरि यो पृथ्वी घुमिरहँदाखेरि सबैले देखिनेछन् है भन्ने अर्थ चाहिँ त्यसो पनि लाग्छ, त्यो सम्भव हुन सक्छ एउटा होइन, अनि कोही कोहीले चाहिँ टिभीमा भनेछन् अब हो कि होइन, सारा संसारले टिभीमा एउटा किसिमको देख्नेछन् होला, टिभीको क्यामेराहरू पनि त्यहाँ सँगसँग होला है, त्यसैले जे होस् हामीलाई यति थाहा छ, जसरी पुरो जे होस् एकदम अचम्म प्रकारले हुन्छ है, हामीले सोचेको भन्दा राम्रो प्रकारले हुन्छ होला है। अनि उहाँ किन सबैलाई थाहा हुन्छ भने अर्को त है यहाँ बताएको छ, किनभने उहाँ एकदम ठुलो महिमामा बडो सामर्थ्य, यो शब्दहरू प्रयोग भएको छ हेर्नुहोस् 30, अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ, तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन् र विश्वासीहरू, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमा सहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्, त्यो महिमाको बादलमा। त्यसैले जब प्रभु येशु ख्रीष्ट पृथ्वीमा आउनुहुन्छ यस्तो अब विचार गर्नु त पहिलो आगमनमा छ नि जब प्रभु येशु आउनुभयो थोरैले मात्र थाहा थियो जब बेथलेहममा उहाँ जन्मिनु भयो होइन एउटा गोठमा हो पूर्वदेखि आए ज्योतिषहरू पहिलो आगमन एकदम नम्र थियो थोरैले थाहा तर दोस्रो आगमन चाहिँ थाहा नहुने कोही पनि हुँदैन त्यही भन्नुभएको छ परमेश्वरले अब यो चिन्हहरूलाई ध्यान दिनुपर्छ भनेर विश्वासीहरूलाई भन्नुभएको छ विशेष गरी यो बेलामा जिरहेका विश्वासीहरूलाई है अनि जुन चाहिँ अघि पनि पढेको थियौँ त्यो चाहिँ 24:32-33 नेबारको रुखबाट एउटा दृष्टान्त सिकाउनु भयो जसको हाँगा कोमल भइसकेको हुँदा पालुवा हाल्दा चाहिँ अब गरी महिना आयो नजिकै छ भनेर थाहा हुन्छ यो नेबारको रुख चाहिँ उसको पातहरू कहिले देखा पर्दो रहेछ भने वसन्त ऋतुको आखिरतिर देखा पर्दो रहेछ अनि त्यसैले अनि ती नयाँ पातहरूले चाहिँ ग्रीष्म ऋतु नजिकै छ भनेर देखाउँछ त्यस्तै गरी जुन विश्वासीहरू यो महासङ्कष्टको समयमा जिइरहेका छन् यसको कुरा गर्दैछ अब अनि उनीहरूले सबै चिन्हहरू देख्नेछन् है महासङ्कष्टको चिन्हहरू तब उनीहरूले के थाहा पाउनुपर्छ भने दोस्रो आगमन एकदम नजिक छ भनेर उनीहरूले थाहा पाउँछ अनि 34 यहाँ लेखेको छ प्रभुले भन्नुहुन्छ यो चिन्हहरूको बारेमा म तिमीहरूलाई साँचो भन्दछु यी सबै कुराहरू पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्ने छैन यो पुस्ता भन्नाले चाहिँ त्यो विशेष पुस्ता हो जसले चाहिँ यो महासङ्कष्टको चिन्हहरू देख्नेछ अनि यो पुस्ता चाहिँ भविष्यको पुस्ता हो जो चाहिँ ती दिनहरूमा बाँचिरहेका हुन्छन् महासङ्कष्टमा अनि यहाँ के भन्न खोजेको भने जुन पुस्ताले त्यो चिन्हहरू देख्छ त्यही पुस्ताको समयमा नै प्रभु येशू आउनुहुन्छ त्यो दोस्रो आगमन हुनेछ त्यसैले एकदम छिटो छिटो हुने घटनाहरू हुने यिनीहरू भनेर बताएको छ जुन चाहिँ 29:30 अघि हामीले पढेको थियौँ होइन अब त्यसैले हामीले पढ्यौँ है यो मत्ती 24 चाहिँ एकदमै अचम्मको घटनाहरू हुनेछन् भनेर बताएको छ अब यसो विचार गरौँ के हामीले यो पढेर होइन साँच्चै यो भविष्यवाणी विश्वास गर्न सक्छौँ त है यो साँच्चै नै संसारमा हुनेछन् भनेर हामी पक्का हुन सक्छौँ 2000 भइसक्यो प्रभु येशूले यो भन्नुभएको कुरा त अनि पुरा होला त है के हामी साँच्चै नै यो हुबहु यस्तै हुनेछ भनेर विश्वास गर्न सक्छौँ 35 अब पढ्ने पालो प्रभु येशूकै मुखबाट यो शब्दहरू आए यति भनेपछि के भन्नुहुन्छ आकाश र पृथ्वी बिति जानेछन् तर मेरा वचनहरू कुनै रीतिले बित्ने छैन प्रभु येशूले भन्नुभयो कि मेरो वचन चाहिँ पुरा हुन्छ मलाई थाहा थियो मान्छेहरूले शङ्का गर्छ भनेर यस्तो कुराहरू त्यसैले अन्तमा यो राखिदिनु भयो आकाश र पृथ्वी बरु बितेर जान्छ अर्थात् जुन जमिनमा हामी अहिले चाहिँ म खडा छु तपाईँहरू बसिरहनु भएको छ यो भन्दा पनि पक्का चाहिँ यो वचन छ किनभने यो जमिन यो पृथ्वी त हटाइनेछ कहिले यो 1000 राज्यको अन्तमा चाहिँ यो पृथ्वी पनि हटाइनेछ भनेछ दोस्रो पत्रुस 3 तर परमेश्वरको वचन चाहिँ कहिले पनि हटेर जानेछ पुरा नै हुनेछ रद्द हुने छैन परमेश्वरले जे भन्नुभएको छ त्यो पुरा हुनेछ तपाईँ पुरै यसमा भर पर्न सक्नुहुन्छ तपाईँ र मैले पुरै परमेश्वरको वचनलाई विश्वास गर्न सक्छौँ विश्वास नगर्नेहरू चाहिँ उनीहरूलाई चाहिँ यो अचानक हुनेछ उनीहरू तयार हुने छैन है जुन अब हामी चाहिँ कुनै पनि घडी प्रभु आउनको लागि पर्खिरहेछौँ अनि हामीलाई चाहिँ जब हामी त्यो तयारीमा जिउने क्रममा चाहिँ हामी चाहिँ छक्क पर्ने छैन है हामी यदि तयारी भएर जिइरहेछौँ भने चाहिँ ओ म त मेरो काम थियो भनेर चाहिँ हामी हुँदैन होइन हामी उठाइँदाखेरि होइन हामी चाहिँ हामीलाई अचानक हुँदैन अब जसले विश्वास गर्दैन यी भविष्यवाणी उनीहरूको लागि चाहिँ अचानक हुन्छ त्यसैले अब के सिकाउन थाल्नुहुन्छ भने तयार रह जाग रह सन्देश नै त्यही छ अनि 36 चाहिँ हामीलाई के बताएको छ भने त्यो घडी त्यो दिनको बारेमा चाहिँ केवल पितालाई मात्र थाहा छ है 36 त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन, अह स्वर्गका दूतहरूले पनि जान्दैनन्, तर मेरा पिताले मात्र, पिताले मात्र, केवल पिताले दोस्रो आगमनको समय चाहिँ जान्नुहुन्छ, ठ्याक्कै समय। अनि यो कुरालाई चाहिँ फेरि दोहोऱ्याउनुहुन्छ 42 पदमा, यसकारण जागर हो किनभने तिमीहरूका प्रभु कुन घडी आउँछन् सो तिमीहरू जान्दैनौ। तैपनि कैयौं व्यक्तिहरू फेरि फेरि पनि उठिरहन्छन्, उनीहरूले चाहिँ मिति निकाल्न खोज्छ कि दोस्रो आगमनको मिति हिसाब गर्न थाल्छ, थुप्रै 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 सबै फेल खान्छ, किनभने प्रभुले नै भन्नुभयो पितालाई मात्र थाहा छ। उदाहरणको लागि सेभेन्थ डे एडभेन्टिस्ट भन्ने मण्डली जो अहिले काठमाडौँ नेपालमा चाहिँ एकदम सक्रिय हुन खोजिरहेछ, के भएको थियो भने उनीहरूको शुरूआतको इतिहास बताउँदाखेरि 1818 एडीमा चाहिँ एउटा ब्याप्टिस्ट प्रचारक विलियम मिलरले चाहिँ 1843 दोस्रो आगमन हुन्छ भनेर मिति निकालेछ, आउनु भएन। त्यसपछि फेरि हिसाब गरे, होइन अलिकति गल्ती भएछ, अक्टोबर 22 1844 चाहिँ आउनुहुन्छ भनेर ठोक्क दिएछ, फेरि आउनु भएन। अनि त्यसपछि उसले चाहिँ यो मिति राख्ने प्रयास चाहिँ छोडिदियो, मेरो गल्ती भयो, ठुलो भूल भयो भनेर स्वीकार गर्यो। तर यो झुटो शिक्षाले चाहिँ, यो खमीरले चाहिँ मान्छेलाई नष्ट गरिसक्यो, अनि एउटा झुटो मण्डली नै सुरु भयो जसलाई चाहिँ सेभेन्थ डे एडभेन्टिस्ट भनिन्छ। अनि बनेपामा उनीहरूको हस्पिटल पनि छ है, सेभेन्थ डे एडभेन्टिस्ट। त्यसपछि यहोवाका साक्षीहरूको अगुवाहरूले उनीहरूले फेरि मिति राख्यो, 1917 अब चाहिँ येशु ख्रिस्टको दोस्रो आगमन हुनेछ, आउनु भएन। ए अलिकति मिस्टेक भएछ, 1918 चाहिँ हो, आउनु भएन, फेरि अलिकति मिस्टेक भएछ, 1925 त हो। त्यसैले तीन चोटि यहोवाका साक्षीले चाहिँ प्रभु येशुको दोस्रो आगमनको चाहिँ भविष्यवाणी गरेर उनीहरू झुट्टा ठरिसके। त्यसपछि कोरियाको आन्सान हो है, जो चाहिँ सेभेन डे एडभेन्टिस्टबाट निस्किएर आएको मान्छे हो है, जसले चाहिँ 1964 चाहिँ यो वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडलाई चाहिँ स्थापना गरेको, उनले उनले पनि भविष्यवाणी गरे 1967 चाहिँ येशु ख्रिस्टको दोस्रो आगमन हुनेछ, आउनु भएन। गल्ती भएछ, फेरि हिसाब गरे, 1988 त आउनुहुन्छ, अनि ऊ आफै 1985 मर्यो, एकदम समस्या भयो। अनि त्यो झुन्ड उसको प्रेमिका भन्ने कि श्रीमती भन्ने जाङजेलले चाहिँ एकदम चलाखी साथ के भन्यो भने, वास्तवमा आङसाङ होङ चाहिँ 1988 गोप्य रूपमा आयो, किनभने 3 वर्ष अगाडि त मरिसकेन होइन, अनि उहाँ नै ख्रिस्ट हो, अनि त्यसैले ख्रिस्ट आङसाङ होङ भनेर उसको प्रचार भइरहेछ बेसरी अहिले काठमाडौँ नेपालमा होइन। अनि उनीहरूको अब जाङजेलले के भन्छ भने 2012 चाहिँ संसार अन्त हुन्छ है, उनीहरूको सोचाइ त्यस्तो छ, त्यो सब झुटा है। त्यसैले प्रभुले चाहिँ के भन्नुभएको थियो, त्यो मिति पितालाई थाहा छ, पितालाई मात्र थाहा छ। अब यिनीहरू चाहिँ हाम्रो पिताभन्दा पनि बुद्धिमान हुन खोजे, बढी जानेछ भन्न खोजे उनीहरू, त्यसैले हामीलाई थाहा छ उनीहरू झुटा है। अब रप्चरको समय, मण्डली उठाइने समय अज्ञात छ, कुनै पनि घडी प्रभु आउन सक्नुहुन्छ, अनि हामी जहिले पनि तयार हुनुपर्छ, जसरी 44 प्रभुले हामीलाई भन्नुभएको छ, यसकारण तिनीहरू पनि तयार बस, यहाँकाहरू मात्र होइन हामीहरू पनि जो अगाडि नै छौँ तयार बस, किनभने मानिसका पुत्र तिमीहरूले सत्तै नसोचेको घडीमा आउँछ। अब प्रभुले चाहिँ तुलना गर्नुहुन्छ यो दोस्रो आगमन, अर्थात् मानिसका पुत्रको आगमन चाहिँ नुहको दिनहरू जस्तै हुनेछ, यो बुझ्न आवश्यक छ। अनि यो बुझ्नलाई चाहिँ, यो नुहको दिनहरू जस्तै हुनेछन् भन्ने बुझ्नलाई चाबी पद चाहिँ 39 हो, एकचोटि त्यहाँ पढौँ त, 37 पढौँ है। तर नुहका दिनहरू जस्ता थिए त्यस्तै मानिसका पुत्रको आगमन पनि हुनेछ, किनकि जसरी जल प्रलय हुनुभन्दा अघिका दिनहरूमा नुह जहाजमा पसेका दिनसम्म तिनीहरू खाइरहेका र पिइरहेका थिए, विवाह गरिरहेका र विवाह गरिदिइरहेका थिए, अनि जल प्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगुन्ज्यो, तिनीहरूलाई केही थाहा भएन, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ। यो भर्खर पढेको 39 चाहिँ हामीले बुझ्यो भने मानिसको पुत्रको आगमन कस्तो हुनेछ बुझ्नेछ भने, यहाँ बताएको छ कि नुहको दिनका मानिसहरू जसले विश्वास गरेन, विश्वासै गरेन, नुहद्वारा परमेश्वरले के खबर पठाउनु भएको थियो भने, यस पृथ्वीमा विश्वव्यापी जल प्रलय हुनेछ, नुहलाई मैले जहाज बनाउन लगाएको छु, त्यो जहाजभित्र बस अनि बाँच्नेछ, खिल्लीमा उडाइदिए, विश्वासै गरेन, खालि नुहको परिवार मात्र र पशु पक्षीहरू जसलाई प्रभुले भन्नुभयो तिनीहरू मात्र धितु पसे। जतिजना बाहिर थिए उनीहरू त खाइरहेका थिए पिइरहेका थिए जहिले पनि यस्तै त हुने हो नि कहाँ उहाँले भनेको साँचो हुन्छ भनेको छ अनि विवाहको मिति क्यालेन्डरमा निकालेर चाहिँ ल है त्यो दिन बिहा गर्ने अनि त्यो दिन चाहिँ हामी यस्तो गर्ने सब मिलाएर चाहिँ हरेक दिन चाहिँ यस्तै भइरहने चाहिँ भनेर उनीहरू चाहिँ के थिएन तयार थिएन अनि एक्कासी जलप्रलय आयो अनि तिनीहरू सबैलाई स्वात्तै लग्यो उनीहरूलाई कहाँ लग्यो विनाशमा अर्थात् उनीहरू मरे र उनीहरूको प्राण चाहिँ पृथ्वीको पेटमा अर्थात् सियोल हेरी जुन चाहिँ अधोलोकमा पुर्याए अथवा हिंसामा पुग्यो उनीहरू पृथ्वीबाट लगिए अनि उनीहरू चाहिँ अधोलोकमा पुगे है त्यसैले अब यो चाहिँ हामीले हेर्यौँ है अब 40 र 41 पद पढ जहाँ चाहिँ ठ्याक्कै त्यसपछिको पदहरू हो तब दुईजना खेतमा हुनेछन् एउटा लगिनेछ र अर्को छोडिनेछ दुईजना स्त्री पिन्ने घरमा जाँतो पिनिरहेका हुनेछन् एउटी लगिनेछ र अर्की छोडिनेछ अब यस यो यो पदहरूलाई हेर्दाखेरि चाहिँ होइन राम्रोसँग यसलाई नकेलाउँदा चाहिँ के जस्तो लाग्छ भने यो जस्तो लाग्छ ऱ्याप्चर जस्तो यो चाहिँ मण्डली उठाएको जस्तो लाग्छ अनि धेरैले चाहिँ त्यही भन्ठान्छन् यो पद अनि मलाई पनि सुरुमा त्यस्तै लाग्थ्यो अनि हामीलाई के थाहा छ भने ऱ्याप्चरमा पनि मण्डली उठाइँदा पनि कोही लगिनेछन् कोही छोडिनेछन् है अथवा बाँकी छोडिनेछ लगिनेहरू चाहिँ विश्वासीहरू हुन् किनभने हावामा भेट्न प्रभुमा पुग्नेछ भनेर अघि पढाएको थियो नि पहिलो फेसलिङ्गी सारमा अनि छोडिनेहरू चाहिँ अविश्वासीहरू हुन् त्यसैले मण्डली उठाइँदाखेरि चाहिँ विश्वासी लगिन्छ अविश्वासीहरू पृथ्वीमा छोडिन्छ अनि यो 81 हुन्छ है अनि जो चाहिँ जो पृथ्वीमा रहिरहेका छन् हुन्छन् उनीहरू चाहिँ त्यसपछिको समयभित्र प्रवेश हुन्छ कोही कोही यहीँ पनि मर्ला तर अधिकांश चाहिँ उनीहरू सङ्कष्टकालभित्र प्रवेश गर्नेछन् अनि यी सब घटनाहरू उनीहरू मरेनन् भने उनीहरूले देख्नेछन् अब त्यसैले राप्चरमा चाहिँ के भन्ने थाहा छ विश्वासी लगिनेछ अविश्वासी छोडिनेछ तर नुहको दिनहरूलाई विचार गर नुहको दिनहरूमा को लगिए र को छोडिए को पृथ्वीबाट लगिए र को पृथ्वीमा छोडिए अघि नै 39 पदमा हेर्यौँ अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगुन्जेल तिनीहरूलाई केही थाहा भएन उनीहरू एकदम अचानक भयो उनीहरू नष्ट भए को नष्ट भए विश्वासी कि अविश्वासी हजुर अविश्वासीहरू कहाँ लगिए उनीहरूको आत्माहरू त अधोलोकमा गए पृथ्वीबाट हटाइए अविश्वासीहरू त्यसैले नुहको समयमा चाहिँ सबै नबाँचेकाहरू अविश्वासीहरू चाहिँ इन्साफमा लगिए र बाँचेकाहरू चाहिँ नुह र उसको परिवार चाहिँ पृथ्वीमै रहे र उनीहरूद्वारा नै पृथ्वीमा फेरि सन्तानहरू वृद्धि हुन थाले त्यसैले विश्वासीहरू चाहिँ रहे विश्वासीहरू लगिएन है नुहको समयमा अब प्रभुले भन्नुहुन्छ दोस्रो आगमन पनि त्यस्तै हुनेछ दोस्रो आगमनलाई चाहिँ नुहको दिनहरूसँग तुलना गरिएको छ जब प्रभु येशू आउनुहुन्छ महिमामा है यो महासङ्कष्टकालको अन्तमा तब चाहिँ अविश्वासीहरू चाहिँ इन्साफ गरिनेछ बुझ्नुभयो यसको मतलब अविश्वासीहरूलाई चाहिँ पृथ्वीबाट हटाइनेछ है 25:41 जस्तोमा हेऱ्यो भने है 25:41 त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन् हे श्रापितहरू हो मदेखि त्यस अनन्त आगोभित्र जाइहाल जो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ अविश्वासीहरू उनीहरू चाहिँ इन्साफमा हटाइनेछन् पृथ्वीबाट 46 पदमा अनि तिनीहरू अनन्त दण्डमा जानेछन् है त्यो चाहिँ अविश्वासीहरू है तर धर्मीहरू अनन्त जीवनमा पस्नेछन् त्यसैले प्रभु येशूको दोस्रो आगमनमा चाहिँ के हुनेछ अविश्वासीहरू लगिनेछन् कहाँ लगिनेछन् इन्साफमा अनि विश्वासीहरू चाहिँ रहिरहनेछन् र हजार वर्षको राज्यमा प्रवेश गर्छन् उनीहरूकै सन्तानहरू चाहिँ हजार वर्षको राज्यमा वृद्धि हुन थाल्छ पृथ्वी भरिन थाल्छ त्यसपछि जुन चाहिँ 25:34 पदमा पाउँछौँ पढ्नुहोस् त पढौँ त 25:34 पद तब राजाले दोस्रो आगमनमा आउनुभएको मसीह राजा प्रभुले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन् मेरा पिताका धन्यजनहरू हो आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो। त्यसैले उनीहरू चाहिँ रहिरहनेछन् पृथ्वीमा र हजार वर्षको राज्यमा प्रवेश गर्नेछन्, जस विश्वासीहरू। त्यसैले दोस्रो आगमनमा चाहिँ दुष्टहरू चाहिँ लगिनेछन् जल प्रलयमा, दुष्टहरू हिंसामा लगे जस्तै हटाइनेछन् पृथ्वीबाट। अनि यो कुरा चाहिँ लुका 17 पनि पुष्टि गर्छ हामीलाई। लुका 17 अध्यायको 36 र 37 पद पढ। लुका 17 अध्यायको 36 र 37। यहाँ पढ्छौ, दुईजना मानिस खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ। अनि जवाब दिँदै तिनीहरूले उहाँलाई भने, कहाँ प्रभु, अर्थात् कहाँ लगिनेछन्, छोडिने त पृथ्वीमै हो तर लगिनेहरू कहाँ हो। अनि जवाब सुन्दाखेरि चाहिँ यो त इन्साफमा लगिने देखिन्छ, मृत्युमा। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जहाँ शरीर हुन्छ त्यहाँ गिद्धहरू भेला पारिनेछ। अनि है त्यसैले धर्मीहरू चाहिँ रहिरहनेछन् यो दोस्रो आगमन प्रभु आउनुहुँदाखेरि। त्यसैले छ नि दोस्रो आगमन चाहिँ राप्चरको ठिक उल्टो जस्तो हो। कुन हिसाबले भने चाहिँ को छोडिने र को लगिने कुरामा, राप्चरमा चाहिँ विश्वास लगिनेछ, के अरे विश्वास लगिनेछन्, अविश्वास रहनेछन् र डरलाग्दो सङ्कष्टभित्र पस्नुपर्ने हुनेछ। दोस्रो आगमनमा चाहिँ अविश्वासीहरू लगिनेछन् इन्साफमा र विश्वासीहरू चाहिँ एकदम सबभन्दा राम्रो समयमा चाहिँ प्रवेश गर्नेछ। अनि यो कुरा चाहिँ सामाको दृष्टान्तमा पनि यो बताएको छ। र यति कुराले त प्रश्न हुनुपर्ने हो कि राप्चर र दोस्रो आगमन एउटै होइन, लगिने र छोडिने व्यक्तिहरू नै फरक छन्। अनि अनि सामाको दृष्टान्तले पनि लगिने छोडिनेको विषयमा चाहिँ हामीलाई देखाउँछ। मत्ती 13 एकचोटि हेर्नुहोस् त, विशेष गरी 40-43 पद, मत्ती 13 40-43 पद हेर्न लागेछ। सामा र गहुँ चाहिँ सँगसँगै बढ्दै गइरहेछ होइन यो युगमा। अनि युगको अन्त चाहिँ बाली काट्ने समयसँग तुलना गरिएको छ। अनि मत्ती 13:40 पदमा पढ्छौ, यसकारण जसरी सामाहरू बटुलिँदछन्, कटनी गर्ने समय आयो, युगको अन्त आयो होइन, र आगोमा जलाइँदछन्, त्यसरी नै संसारको अथवा फेरि युगको अन्तमा हुनेछ। 41 पद, मानिसका पुत्रले जो महिमामा आउनु भएको छ आफ्ना दूतहरू पठाउनेछन्, अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन् र तिनीहरूलाई आगोको भट्टी भित्र फालिदिनेछन्, त्यहाँ रुवासी र दारकिटाई हुनेछ। 43 पद, त्यस बेला धर्मीहरू चाहिँ आफ्ना पिताको राज्यमा सूर्य जस्तै चम्किनेछन्, जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस्। त्यसैले त्यसले पनि पुष्टि गर्दछ कि दोस्रो आगमनमा लगिने छोडिने कुकुन भनेर। त्यसैले है अन्तमा चाहिँ हामीले परमेश्वरको वचनबाट हामीलाई यति कुराहरू बताएको हुनाले हामी कोही पनि अनायास है बेतयारी अचानक हामीमाथि केही आइपर्नु पर्दैन है। अर्थात् प्रभु यीशुको हामीलाई उठाइ लग्ने को लागि पनि दिनहुँ हामी तयार छौँ भने, र आजै हामीलाई लग्नु भयो भने हामी तयार छौँ भने हामी त खुसी हुन्छौँ, हामी तयारी हुन्छौँ, अनि हामी चाहिँ प्रभुको सेवा गरिरहेका हुन्छौँ। उहाँलाई बेखुसी पार्ने, उहाँलाई दुखित पार्ने कुरा गरिरहेका हुँदैनौँ होइन, किन उहाँ आउनु सक्नुहुन्छ आजै भनेर। जस्तै कि तपाईँको घरमा होइन टाढाबाट कोही पाहुना आउँदै हुन्छ भने थाहा पायो भने सफा त गर्नुहुन्छ नि तपाईँले, सफा सब होइन। हाम्रो जस्तो कि हाम्रो अहिले एकदम फटा बोल्दैछ कि यही दिनमा केही मिलाउनै पाएको छैन। अनि कोही हाम्रो घरमा आउने होला भने, जस्तो मेरो दाई विदेशबाट आउनु भएको छ, म पालोमा आउँदैछु भनेर फोन गरेँ भने चाहिँ हामी त पाँचजना गएर सबैजना सफा गर्न थाल्छौँ होला है, सब धुलो होइन सब फोहोर गनाउने मोजा सोज सब हटाएर होइन, किन उहाँ आउँदै हुनुहुन्छ भनेर हामी तयार हुन्छौँ। अब प्रभुले त भन्नुहोस् अझै आउन सक्नुहोस्, त्यसो भए हाम्रो जीवनलाई पनि हामी सफा राख्नेछौँ, पापमा हिँड्ने छैन, अन्धकारमा हिँड्ने छैन। अब तर मुक्ति नपाएकाहरू चाहिँ उनीहरू निन्द्रामा छ, आत्मिक गहिरो गहिरो निन्द्रा उनीहरूलाई मिठो लागिरहेको होला, तर डरलाग्दो गरी उनीहरू बिउजनु पर्नेछ अनि विलाप गर्नुपर्नेछ जब प्रभु आउनुहुनेछ। अनि हामीलाई बताउनु भएको छ 43 पदमा कि हामीले नसोचेको बेलामा उहाँ आउनुहुन्छ। मत्ती 24:43 यसरी उहाँले भन्नुभएको छ, तर यो जानिराख घरको मालिकले चोर कुन पहरमा आउँछ सो जानेको भए ऊ जागो रहने थियो र आफ्नो घर फोरिन दिन थिएन। त्यसरी चोर कुन बेला चाहिँ चोर्न आउँछ, एकदमै नसोचेको बेलामा ऊ आउने दाउ हेरिरहेको हुन्छ, अनि त्यही बेलामा आउँछ तयार नभएको बेला। अनि प्रभुले त्यसैले हामीलाई भन्नुभएको छ कुनै पनि बेला हुन सक्छ, त्यसैले हरेक दिन तयार हुने होइन, आज हुँदैन होला भनेर नसोच। अनि तर जसले चाहिँ विश्वास गरेका छैनन् उनीहरू त संसारमा के भइरहेछ, कुन दिशामा गइरहेछ पुरा अनभिज्ञ छ। उनीहरूले अब वचन सुन्न इन्कार गरेका हुन्छन्, उनीहरूले विश्वास गर्दैनन्, जसले गर्दाखेरि चाहिँ यो भविष्यवाणीको घटनाहरूको लागि चाहिँ उनीहरू त अन्धा छन्, उनीहरूलाई केही पनि थाहा छैन। तपाईँ र हामीले त जानेको चाहनुहुन्छ, जस्तो कि तपाईँको आफ्नै मुक्ति नपाएको साथीहरू, आफ्नै घरकाहरू, छिमेकीहरूलाई विचार गर्नुहोस् त, यी कुराहरू कतिलाई उनीहरूलाई कतिको थाहा छ, यो कुराहरू यस्तो दिनहरू आउँदैछन् भनेर कतिलाई थाहा छ है, त्यहाँ महासङ्कष्ट हुनेछ भनेर थाहा छ उनीहरूलाई, त्यहाँ ख्रिस्ट विरोधी यस्तो यस्तो आउनेछ भनेर थाहा छ। अनि के तपाईँले सुने पनि उनीहरूले के गम्भीर रूपमा लिन्छ होला, उनीहरूले आमा उडाइन्छ उनीहरूले नुवालाई जस्तो है, कहाँ झलपड लिन्छ। अनि उनीहरू चाहिँ कसरी जिउँछन्, यस्तो होला एक दिन जस्तो गरेर जिउँछन् र उनीहरू, उहाँ यो त कहिले पनि हुँदैन, जस्तो चलिरहेछ त्यस्तै हुनेछ भनेर जिइरहेको हुन्छ। प्रश्न आउँछ तपाईँ तपाईँ चाहिँ कसरी जिउनुहुन्छ, प्रभुले त भन्दैन भएको छ आकाश पृथ्वी बितेर जानेछ तर मेरो वचन चाहिँ पुरा हुनेछ। हामी चाहिँ यस्तो तरिकाले जिउँ कि परमेश्वरको वचनमा ठ्याक्कै जे भन्नुभएको छ यस्तै हुनेछ भनेर। तिनीहरू चाहिँ धन्य हुन्, उनीहरू चाहिँ छक्क पर्नु पर्दैन, उनीहरू चाहिँ तयारी हुन्छ, प्रभुले जे भन्नुभएको छ पुरा नै हुनेछ। त्यसैले आउनुहोस्, हाम्रो अध्ययनको अन्तमा आइपुगेका छौँ, अनि हामीलाई प्रभुले उहाँको महिमाको दोस्रो आगमनको बारेमा बताउनु हुँदाखेरि हामी अहिले जिइरहेकाहरूलाई पनि हामीलाई अड्तीहरू दिनुभएको छ। हामी यद्यपि यो सङ्कट महासङ्कष्ट कालमा पस्ने छैनौँ, तर योभन्दा पनि अगाडि उहाँ आउने भएकोले अनि यसको फाटफुट चिन्ह त अलिअलि देखा जस्तो हामीलाई लाग्न थालिसक्यो भनेपछि त उहाँको आगमन त झन् हाम्रो लागि चाहिँ नजिक छ। त्यसैले बाइबलको अन्तिम प्रार्थना चाहिँ हाम्रो हृदयमा भइरहनु पर्ने हो हरेक दिन, प्रकाशको 22 प्रार्थना चाहिँ योहन्नाले हामीलाई सिकाएको छ। प्रकाश 20:20-21 हामी पढ्नेछौँ। प्रभु येशू आफै बोल्दै हुनुहुन्छ यो अन्तिम शब्दहरूमा, यी कुराहरूको गवाही दिनुहुनेले अर्थात् प्रभु येशूले भन्नुहुन्छ साँच्ची नै म चाँडै आउँछु। चाँडै मतलब कुनै पनि बेला भन्न खोजेको, यो चाँडैको अर्थ त्यो है, म कुनै पनि घडी म झट्टै म आउँछु भन्दै हुनुहुन्छ। त्यो अर्थमा बुझ्नुहोस् है, नत्र भन्दा 2000 वर्ष भइसक्यो त्यसलाई पनि चाँडै भनेर कतिले बुझ्छ, त्यो नबुझेर यो चाँडैको अर्थ चाहिँ म झट्टै है, म एक्कासी, म कुनै पनि बेला आउन सक्ने भएकोले मेरो आगमन चाहिँ कसरी हुन्छ भन्ने छ। साँच्ची नै म चाँडै आउँछु, अनि हामीले गर्नुपर्ने प्रार्थना के हो, आमेन भन्नुपर्छ प्रभुलाई, जीव आउनुहोस् हे प्रभु येशु। अनि अन्तिम पद पनि पढौँ, हाम्रा प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्, आमेन।